اگلا واقعہ حضرت عزیر علیہ السلام کا ہے، میں آیت کے ساتھ پڑھ کے پھر آپ کے ساتھ شیئر کرتی ہوں. او کلزی، یا وہ شخص، مر علی قریتن، ایک بستی سے گزرا، وہی خاویتن علی عروشہا، اور وہ اپنی بستیوں پہ الٹی پڑی تھی. خاویہ گرنے کو کہتے ہیں، عروش عرش سے، عرش کہتے ہیں چھتوں کو، اوپر کی چیز. یہ محاورہ ہے، ایسا نہیں تھا کہ واقعی یہ ایک پوری اپ سائڈ ڈاؤن ہوئی تھی اور ڈیمالش ہوئی بھی تھی. محاورتن بولتے تھے لوگ جب کوئی چیز اپنی اصل پہ قائم نہیں رہتی تھی تو اس کے لیے اس طرح سے بول دیتے تھے. یا وہ واقعہ اس شخص کا بیان کرو جس کا گزر ایک بستی سے ہوا اور وہ اپنی جگہ سے اوندھی ہوئی بھی تھی. پھر کیا ہوا؟ قال ان یحیی ھذہ اللہ بعد موتہا، اس نے کہا کہ اللہ تعالیٰ اس بستی کو اس طرح مردہ اور برباد ہونے کے بعد کس طرح زندہ کرے گا. نوٹ کیجئے گا، حضرت عزیر کا سوال انا ہے، کیسے، یہ نہیں کہا کہ نہیں کر سکتا، طریقہ پوچھ رہے ہیں. اللہ کے اوپر شک نہیں کیا کہ اللہ مردوں کو زندہ نہیں کرتا، بلکہ اظہار حیرت ہے کہ اجڑی ہوئی بستیاں بھی کبھی زندہ ہوئیں، یہ کیسے ہوگا، یہاں تو کوئی انسان نہیں بس رہا، اب کیسے آئیں گے. فَأَمَاتَهُ اللَّهُ مِئَةَ عَامٍ ثُمَّ بَعَثَهُ، تو اللہ نے اس پر موت وارد کر دی 100 برس کے لیے، پھر اس کو اٹھا دیا. قَالَ كَمْ لَبِثْتَ، پوچھا کتنا عرصہ رہے ہو تم. قَالَ لَبِثْتُ يَوْمًا أَوْ بَعْضَ يَوْمٍ، کہا ایک دن جو اس کا کچھ حصہ. جیسے کبھی ہم بہت گہری نیند سے اٹھیں تو ایسے ہی لگتا ہے کچھ گھنٹے سوئے ہیں یا پورا دن سوئے ہوں گے یا اس سے کم. قَالَ بَلْ لَبِثْتَ مِئَةَ عَامٍ، کہا بلکہ تم تو اس حال میں 100 سال رہے ہو. اچھا، فانظر الى طعامك وشرابك لم يتسنى، ذرا اپنے کھانے اور مشروب کو تو دیکھو جو سفر میں ساتھ تھا، دیکھو اس میں بو بھی نہیں آئی. یعنی کھانا جو اتنی نازک چیز ہے، ایک دن میں گندا ہو جاتا ہے، خراب ہو جاتا ہے، اور خاص طور پہ باہر پڑا رہے، دودھ کی بوٹل باہر پڑی رہے تو خراب ہوگی. 100 سال تک وہ کھانا پانی ایسے رہا کہ فریش ہے. اور اس کے برعکس وانظر الى حمارك، دوسری طرف ذرا اپنے گدھے کو تو دیکھیے، کیسے ہم مت اس کو زندہ کرتے ہیں. مراد ہے جب حضرت عزیر نے اپنے گدھے کو دیکھا، بالکل پنجر پنجر ہو چکا تھا، اللہ تعالیٰ کے حکم سے دوبارہ زندہ کر دیا گیا. ولی نج الگ آیت الناس، اور ہم بناتے ہیں تم کو، یہاں کا بڑا اہم ہے، تم خود ایک نشانی بن گئے ہو لوگوں کے لیے. کیسے؟ ونظر الی العظام کیف ننشزھا، اور اب ان ہڈیوں کی طرف دیکھو کس طرح ہم ان کو اٹھاتے ہیں. ثم نکسوہ لحما، پھر تمہاری نگاہوں کے سامنے ان کو گوشت پہناتے ہیں. فلما تبین له، پھر جب اس کے سامنے یہ بات واضح ہو گئی. کیا بات واضح ہو گئی؟ قال اعلم ان اللہ علی کل شیء قدیر، تو وہ پکار اٹھے کہ میں نے پوری طرح جان لیا کہ اللہ تعالیٰ ہر چیز پر قادر ہے. اصل میں یہ حضرت عزیر کا واقعہ ہے، تھوڑا سا سمجھنا پڑے گا آپ کو. حضرت عزیر کا گزر یروشلم شہر سے ہوا، یہ اس دور کی بات ہے جب بخت نصر بادشاہ نے، نبوکٹس کہتے ہیں نا اس کو انگلش میں شاید، یعنی بخت نصر نام کے بادشاہ نے عراق پر حملہ کیا، بابل جو وہاں کا شہر تھا اس کی اینٹ سے اینٹ بچا دی. آپ کہہ لیجئے یہ حضرت عیسیٰ کے دنیا میں آنے سے 586 ایئر پہلے کی بات ہے، یعنی 586 قبل مسیح کی بات ہے. فلسطین پر حملہ ہوا، میں نے پیچھے آپ کو باو بھی غدب نلا غدب میں سنایا تھا کہ یہود پر حملہ ہوا تھا. تو خیر یروشلم بالکل تباہ و برباد کر دیا گیا. عراق اور اسرائیل کی آپس میں بدترین دشمنی تھی، 2500 سال سے چل رہی تھی. کہتے ہیں جس وقت بخت نصر نے حملہ کیا یروشلم پہ، تو اس وقت آبادی 12 لاکھ تھی، جس میں سے 6 لاکھ کو بخت نصر نے ختم کروا دیا، اور 6 لاکھ لوگوں کو بھیڑ بکریاں بنا کر قیدی بنا کر اپنے پاس لے گیا. 150 سال تک تقریباً یہ لوگ اسیر بن کے رہے، قیدی ہوئے، اسیر ہوئے. وہ یہود کی پھر ہسٹری آ گئی جو پیچھے بھی پڑی تھی آپ نے. یروشلم اجڑا رہا، وہاں کوئی شخص نہیں تھا، بالکل تباہ و برباد کر گیا. کہتے ہیں نا جس کو ہماری زبان میں اینٹ سے اینٹ بجا دی. ہیکل سلیمانی جو حضرت سلیمان نے تعمیر کیا تھا، وہ بھی تباہ کر دیا گیا. یہود کے مطابق اس ہیکل کے نیچے تابوت سکینہ بھی تھا، وہاں ان کے ربائی موجود تھے، لیکن وہاں ان سب کو بھی مار دیا گیا. تو اسی دور میں عزیر نام کے نبی جو تھے وہاں سے گزرے، تو انہوں نے دیکھا کوئی نہیں. یہ اصل میں اللہ کی پریزرویشن تھی. ہوا کیا، اس بادشاہ نے سب کو مروا دیا، تورات بھی جلوا دی. دنیا میں تورات نام کا کوئی ایک کاغذ نہ رہا. اللہ نے حضرت عزیر کو بچا لیا. اگر یہ وہاں ہوتے تو یہ بھی مارے جاتے. اللہ نے ان کو ادھر ہی ختم کیا. 100 سال تک یہ ادھر فوت رہے، ادھر بنی اسرائیل کا پھر ریوائیول ہوا. پھر یاد ہے آپ کو، پھر ان کے اندر ایک جوش آیا دوسری دفعہ جب اٹھے ان کے اندر. لیکن اب تو رات کوئی نہیں، کریں کیا. अब जब उनके पास तौरात नहीं, हजरत उजैर इधर 100 साल उठने के बाद ये सारा वाकया इनके साथ जब हुआ तो ये दोबारा आए, इनको तौरात जुबानी याद थी, फिर इन्होंने अपने हाफजे से तौरात लोगों को सुनाई और दोबारा लिखी। इसलिए यहूद बनी इसराइल की निशाते सानिया, यानी रिवाइवल कह लीजिए, रेनेसांस कह लीजिए, कि हज़रत उज़ैर को अल्लाह का बेटा कहते हैं, नाउज़ बिल्ला। सूरह तौबा में आप पढ़ेंगे, कालत यहूद उज़ैर इब्नुल्लाह, भाई अल्लाह की कुदरत को मानो, कहते थे देखो उज़ैर को 100 साल फौत करके जिंदा कर दिए, इसका अंदर ये अल्लाह का बेटा है, नाउज़ बिल्ला। तो ये हजरत उज़ैर का एक हल्का सा खुलासा इधर आया। हजरत उज़ैर की फिर कोशिशों से इनमें दीन की रूह पैदा हुई। फिर दोबारा साइरस नाम के बादशाह ने इराक पर हमला किया और बहुत कुछ हुआ, यानी इनकी हिस्ट्री, इसको मैं आपकी सिंपलिसिटी के लिए आसान करती हूँ। लेकिन ये कि 70 ईसवी में दोबारा फिर रोमन्स बादशाह टीटस के हाथों दोबारा तबाह हुआ। तो आप कह लीजिए कि बनी इसराइल की हिस्ट्री बयान करके अब यहाँ आपको मुझे क्या बताया, इधर ताकूत क्या है? हजरत उज़ैर अलैहिस्सलाम के दिल में इस ख्याल का आ जाना कि अल्लाह मुर्दों को कैसे जिंदा करेगा। देखिए जो नबी होते हैं ना, इन्होंने आगे दूसरों को सिखाना होता है, जब तक ये यकीन की भट्टी नहीं बन जाते, अल्लाह सुबहान ताला इनको नहीं छोड़ते। ये ऐसे ही कि जैसे उस्ताद खुद ही शेखी हो, अब मैं यहाँ बैठी हूँ, आप मुझसे कुछ सवाल करें, मैं कहूँगी पता नहीं, कर ले ठीक है, ना करें तो भी ठीक है, हाँ ये अच्छा पता नहीं, मैं डीली डीली बातें करूँ तो आप यहाँ से यकीन लेकर उठेंगे कि क्या होगा। और हकीकत है कि आज दुनिया में ऐसे, कल भी मुझे किसी ने कोई एक रिपोर्ट दी कि एक ऐसी जगह पे वो गई कि आम खवातीन जो बिल्कुल अपने फैशन ज्यादा कपड़े हुलियों लिबासों में मौजूद थी, और वो किसी के बोले लफ्ज खुद अपने लफ्जों में बोल के पढ़ रही थी कि आधे नाम गलत, आधी नस्बतें गलत, आधी चीजें गलत, और कॉन्फ्रेंस बड़ी बुलाई हुई आप लोगों ने, तो लोगों को क्या दे के उठाया है? बेयकीनी। जब बोलने वाले में यकीन नहीं है तो लेने वाला कहाँ से लेगा? आप तो बेयकीनी से मियाँ को कहते हैं दूध ले आए, या ना ही लाएं, या ले ही आए, तो रात को वो नहीं लाएंगे, मैं आपको अभी बता दूं, कि पता नहीं तुम्हें चाहिए भी था कि नहीं, पहले सोच लो। तो ये यकीन दिखाने के लिए ऐसे अनयूजल वाकयात दिखाए जाते हैं, और इससे पता चलता है कि पहले यकीन हासिल करो फिर दूसरे को बताओ। आखिरी वाक्य फिर हजरत इब्राहिम अलैहिस्सलाम का ही है, और अल्लाह इन नबियों के जरिए से हमें आपको ये यकीन दिलाते हैं कि नबियों की जिंदगी अनयूजल होती है। इसी तरह आज अल्लाह के दीन के साथ जब आप में जुड़ते हैं, लोगों को हम अजीब ही लगते हैं, हालांकि हम फितरत पे भी जी रहे होंगे ना, लोग कहेंगे लो इनकी क्या जिंदगी, इनको तो ये भी काम नहीं, इनको तो ये भी फिक्र नहीं, खुद गलत बोझ अपने ऊपर डाले होते हैं, तो दूसरों को कहते हैं कि चूंकि ये बेनियाज है इन चीजों से तो इनको क्या पता, तो आप छोड़ दीजिए, आप भी बेनियाज हो जाएंगे। फिर इससे ये सारा जो वाकया ना, इसमें दोबारा देखिए अल्लाह के युही और वयुमीत दोनों की बात आ रही है। असल में इन सब का ताल्लुक आयतुल कुर्सी से ही है, हय्युन कय्यूम की बात थी ना, तो यहाँ भी आप देख रहे हैं कि मुर्दा बस्तियों को जिंदा करना, इंसानों को जिंदा करना, ये अल्लाह का। आज कई लोग मुसलमानों को देख के नहीं कहते ये नहीं बदलेंगे, पाकिस्तान के हालात कभी नहीं बदलेंगे, पाकिस्तान नहीं ठीक हो सकता, यही बातें। ये आपको मुझे होप दे रहा है, यहाँ लिखें आज के मुसलमानों को इस वाकये से होप मिल रही है कि 100 साल बाद अल्लाह ने यरूशलम को उठा दिया तो पाकिस्तान तो भी इतना नहीं बिगड़ा, अल्लाह के हुक्म से इंशाल्लाह उसमें भी खैर हो जाएगी। और दूसरी बात है कि हर चीज अल्लाह के हाथ में है, खाना अल्लाह ने जहर रखा, गधे को मार दिया, आंखों के सामने जिंदा किया, मरने के बाद दोबारा जीने वाली बात है, और इन अल्लाह अला कुल्ली शैइन कदीर कहकर बता दिया कि इसी तरह तुम अपनी कब्रों से उठाए जाओगे। चलिए आखिरी आयत और आखिरी वाक्या सबक का, वह इस काल इब्राहिम, और जब कहा इब्राहिम ने, अब देखिए लफ्ज इब्राहिम आया ना तो क्या तर्जमा होगा, कहा इब्राहिम ने, तो अगर मैं पढ़ दूं वह इस काल इब्राहिमा तो क्या मतलब होगा इसका, कहा इब्राहिम से, कहने वाला कोई और है, इब्राहिम मफूल है, तो जबर जेर बड़ी अहम है। रब्बी, ए मेरे रब, अरिनी, दिखा मुझको, कैफ तुहयिल मौता, कैसे तू जिंदा करेगा मुर्दों को। काला अवलम तुमिन, कहा क्या तुझे ईमान नहीं है, प्यार से अल्लाह ने पूछा, इब्राहिम आप ये क्यों पूछ रहे हैं कि आपको इस बात पर ईमान नहीं है कि मैं मुर्दों को जिंदा कर सकता हूँ। काला बला, कहा क्यों नहीं अल्लाह जी, हाँ फिर क्यों पूछे, वला किलियत मैं कल्बी, ताकि इत्मीनान पाले मेरा दिल। काल फखुजर बतमिन तईर, का अच्छा उठा ले लो 4 परिंदे, फसुर हुन्न इलैक, फिर उनको मानूस करो अपने आप से, सुम्म जलला कुल्ली जबलिन मिन हुन्न जुजन, फिर कर दो उनको हर टुकड़े को एक पहाड़ पर, सुम्मदुहुन्ना, फिर बुलाओ उनको, यानी वही मखसूस आवाजें निकालो जो निकालते थे, या तीन कसाया, फिर उड़ते हुए तेरे पास आ जाएंगे, आवाजों से मानूस थे, जो ही तो आवाज निकालेगा तो वो निकल कर आ जाएंगे। वालमन्नल्लाह अजीज उल हकीम, और खूब जान लो कि अल्लाह ताला गालिब भी है और हिकमत वाला भी है। इस वाक्य को आपने देखा है, हजरत इब्राहिम अलैहिस्सलाम का सवाल क्या था कि मैं आंखों से देखना चाहता हूँ कि मर्दों को तू कैसे जिंदा करेगा, और ये क्यों देखना चाह रहे थे, ताकि जब दूसरों को बताएं तो पूरा यकीन हो। इससे क्या पता चलता कि दिल में ऐसा सवाल आ जाए तो ये गलत नहीं होता, इत्मीनान कल बहरहाल लाजमी है। अल्लाह ताला अंबिया कराम को ऐनुल यकीन और हक्कुल यकीन के दर्जे का ईमान अता फरमाते थे, क्योंकि वो ईमान और यकीन की एक ऐसी भट्टी, ऐसी फर्नेस बनते थे जिससे फिर ईमान और यकीन दूसरों को भी मिले। अब हीटर खुद ही नहीं गर्म तो आपको गर्मी कहाँ देगा? इसी तरह नबी या मुबल्लिग के पास खुद ही ईमान की हरारत नहीं तो उसकी बात से दूसरे को ईमान कहाँ मिलना है। इसीलिए आज देखिए लफ्जों का बोझ बहुत है, लफाजी भी बड़ी है, तासीर नहीं है हमारे कलाम में, क्योंकि हमारे अपने अंदर ईमान नहीं होता। तो अल्लाह ताला फिर ऐसे मुशाहिदात करवाता है कि फिर ईमान बिल गैब नहीं रहता बल्कि ईमान बिल शहादा बन जाता है। सूरत अनाम में हम पढ़ेंगे इब्राहिम को अल्लाह ने जमीन व आसमान के मलाकूत दिखाए, वो भी इंशाल्लाह आएगा। इस तरह आप देखिए नबी सल्लल्लाहु अलैहि वसल्लम को वाकई मेराज के मौके पे आसमानों पे ले जाया गया, हर चीज को देख लें, जन्नत को जहन्नम को। तो ये चीजें आज इंसानों के साथ नहीं हो सकती। लिखिए कोई वली आज ये दावा कर सकता है, कोई पीर, कोई मुर्शद, कि ये मेरे साथ भी ऐसा हो सकता है और मैं मुर्दों को जिंदा कर सकता हूँ? तो नहीं कर सकता। ये खास तौर पे नबूवत के साथ था। इब्राहिम ने चार परिंदे लिए जो भी थे, उनके सारे गोश्त के पीसेस इकट्ठे किए और चार पहाड़ों में वो जाके मुख्तलिफ गोश्त के टुकड़े रखे। जब इब्राहिम अलैहिस्सलाम ने बुलाया सब आगे, ये कैसे आगे? इसी तरह क़यामत के दिन सूर की आवाज पे हम सब भी आएंगे। हदीस में आता है कि क्यामत के दिन जब सूर की आवाज आएगी तो मुर्दे कब्रों से ऐसी तरह उठ के निकलेंगे कि कोई जैसे अभी ये मानुस परिंदे निकल रहे हैं। तो अब इस वाक्य में अनयूजुअल बात क्या है कि मुर्दों को अल्लाह जिंदा करेगा? सवाल पैदा होता है, कब्रों से जब हम उठाए जाएंगे तो क्या हमें सब याद होगा? हम ऐसे ही होंगे? बाज लोग कहते हैं कोई हादसे में मर गया, एरोप्लेन क्रैश हुआ, जो हिंदू कहते हैं हम तो जला देते हैं, कोई पानी में डूब जाता है तो क्या होगा? ऐसे ही होगा। कबर में सिर्फ एक छोटी सी हड्डी का मोरा भी नहीं, इतनी सी एक छोटी सी टुकड़ी, एक चिप है वो रहती है। उसको आज मैं एक वाक्य पढ़ रही थी, मैसेज था कि उसमें यानी नबी सल्लम ने तो 1400 साल पहले ये बता दिया, लेकिन डॉक्टरों ने बाद में निकाला कि बैक बोन में स्पाइनल कॉर्ड के अंदर एक बिल्कुल ऐसे जैसे टिच बटन कह लें आप, पतली सी पतरी होती है, उसको जलाने की कोशिश की नहीं जला, कूटने की कोशिश की नहीं हुआ, वो एज इट इज रहता है, वो मिट्टी में सबके सिमट रहे हैं और उसी पे पानी पड़ेगा और इंसान जो है क्यामत के दिन कब्रों से निकल आएंगे। तो इसमें आप देख लीजिए हजरत अबू खरारा की एक रिवायत नोट कर लें, इस पे बुखारी की है, ये भी 4537 नंबर की है, का शक करने का हमें इब्राहिम से ज्यादा हक है। जब उन्होंने अर्ज किया कि मेरे रब मुझे दिखा दे कि तू मुर्दों को कैसे जिंदा करेगा, तो अल्लाह ताला की तरफ से इरशाद हुआ, क्या तुझको यकीन नहीं? अर्ज की यकीन तो जरूर है, लेकिन मैंने ये दरख्वास्त इसलिए की कि मेरे दिल को और इत्मीनान हासिल हो जाए। इत्मीनान ने कल्ब के लिए इस तरह का अल्लाह ताला मामला कर देते हैं और अल्लाह ताला के लिए कुछ भी मुश्किल नहीं है। लेकिन ये तीनों वाकयात पढ़कर के आपको मुझे अपनी मौत याद नहीं आई? तो पता नहीं अभी तक हमारे साथ क्या क्या मामला होने वाला है। शऊर चाहिए। पूरे सबक के खुलासे में से आपके मेरे लिए क्या पता चला? फकद इस्तमसक बिल-उरवतिल वुस्का। सबक का खुलासा ये है, मुहकम ईमान लो, ईमान और ईमानी तसव्वुरात के बारे में, आगे चूके इन्फाक फी सबीलिल्लाह की बात होने वाली है, कल जिसको छुट्टी करनी है कर ले, फिर कल कह दीजिएगा उसके बाद कि कुरान में कहीं जिक्र ही नहीं है कि खर्च करो मेरे रास्ते में, तो हो जाएगा, कोई बड़ी बात नहीं है। लेकिन सच्चे ईमान की जरूरत होती है अल्लाह के रस्तों में अपना जान मान तन मन धन लगाने के लिए। तो ये सारा कुछ सुनाकर आपको मुझे ज़हनी तौर पर तैयार किया जा रहा है कि देखो तुम जब तक अपना ईमान अल्लाह के साथ पक्का नहीं करोगे उस वक्त तक तुम्हारे लिए बाकी बातें मुमकिन नहीं होंगी। और सच्ची बात है, ईमान ही वो फोर्स है जो इंसान से काम लेता है, काम करवाता है, और जब तक इस पे काम नहीं करेंगे, जैसे ये कि बीज डालकर पानी ना दें तो फिर कहेंगे पौधा उगे, تو بات نہیں بنے گی. اس پوری آخری دو تین آیتوں میں جو ایک آدھا نیا لفظ ہے, جیسے بوہیتا کا تو میں نے آپ کو بتا ہی دیا تھا, مبہوت ہونا, حیران ہونا, با ہا تا اس کا روٹ ہے, کیونکہ بعض لفظ ہیں وہ دوبارہ آگے آ جاتے ہیں لیکن کچھ لفظ نہیں آتے, تو آپ کا حق بنتا ہے کہ آپ کے ساتھ میں ان کو شیئر کروں. تو اس میں سے لبیسا کا لفظ دیکھ لیجئے, آئے گا, لیکن یہاں لبستا کا لفظ کیوں آیا؟ دیکھیں ٹھہرنے کے لیے مکسا بھی آتا ہے لیکن یہاں لفظ آیا لبیسا, لا با سا ہے, سا والا بھی آتا ہے. تو لبیسا کے لفظ میں ٹھہرنے میں کیا بات ہوتی ہے؟ قیام کرنا, یعنی ایک لمبا عرصہ ٹھہرنا. لبستا, نبی صلی اللہ علیہ وسلم کے لیے بھی یہ مکہ والوں نے الفاظ بولے تھے کہ آپ ہمارے بیچ میں اتنا عرصہ رہے, اور آپ خود بھی کہتے تھے کہ میں تو تمہارے بیچ میں رہوں. یہ لفظ لم یتسنا کو دیکھ لیں, سنا بگڑی ہوئی چیز کو کہتے ہیں, سین نون ہا بھی اس کا روٹ آتا ہے اور سین نون وا بھی کہتے ہیں. کھانے پینے کی چیز کا خراب ہونا, جس کو ہم کہتے ہیں نا باسی ہو جانا, تغیر آ جانا, پینے کی چیزوں میں سڑان کا پیدا ہو جانا, اسی سے لفظ سنا بھی ہے. جو سال ہے نا, ایک سال, سن فلاں سن فلاں, تو سن کیا ہوتا ہے؟ سال پہ سال گزر جاتے ہیں, ایک سال پرانا ہوا تو اگلا سال آ گیا. اسی سے عرب لوگ کہتے ہیں سنہت نہلا, کھجور پر کئی سال گزر گئے, یعنی کھجور بڑی پرانی ہے تو پرانے ہونے کا معنی ہے. بعض کہتے ہیں سنت لفظ بھی اسی سے ہے, اس کا اپوزٹ حدث ہے اور حدث کہتے ہیں بدعت کو. تو سنت کو سنت کیوں کہتے ہیں؟ یہ بھی پرانی چیز ہے, نئی چیز نہیں ہے. آپ دین میں میں اور آپ نئی چیزیں نہیں لوگوں کو دکھا سکتے. حمار کا لفظ حمر سے ہے, گدے کو کہتے ہیں. الاحمر کہتے ہیں سرخ کو, اس کی جمع خمرن, آگے ہم پڑھیں گے پہاڑوں کے لیے بھی یہ لفظ آیا ہے. تو حمر کہتے ہیں بدکنے والے کو, گدے کو حمار کہتے ہیں. فسر ہننا دیکھ لیجئے, یہ لفظ کم آتا ہے. سورت کا لفظ پڑھتے ہیں آپ؟ سور کا لفظ پڑھتے ہیں؟ یہ وہی لفظ ہے. سواد وورا, اٹریکٹ کرنے کا معنی ہوتا ہے. سورت کو سورت کیوں کہتے ہیں؟ کیونکہ اس سے پہچان ہوتی ہے. تو سر ہننا میں انگلش میں آپ کہیں گے ٹیم کرنا جانور, جیسے مرغی کے بچاؤ کہتے کھو, یا چڑیا کو چو چو, تو وہ آوازوں سے فیملیئر ہو جاتی ہیں, وہی لفظ ادھر ہے. اور سور کو سور کیوں کہتے ہیں؟ کیونکہ اس کی آواز پہ بھی لوگ ایسے اٹھ کے بھاگیں گے جیسے اس کا انتظار کر رہے تھے. اور سورت کو سورت کیوں کہتے ہیں؟ کیونکہ شکل ہی لوگوں کی دوسروں کو اٹریکٹ کرتی ہے. لیت مائنا کا لفظ توئے میم نون سے ہے, تمنو, سکون اور وقار کے لیے آتا ہے. اطمینان کیا ہے؟ کہ بندہ پر سکون دکھے, ہر وقت چلبلا پن نہ اس کے اندر ہو, ہائپر نہ ہو, ایموشنل نہ ہو, چھوٹی سی چھوٹی بات پہ بھاگنے والا نہ ہو جائے. اللہ تعالیٰ مجھے آپ کو عمل کی توفیق دے. یہاں پہ سبق پورا ہوا, اگلا سبق بہت اہم ہے. میں نے دو سبق اکٹھے کروانے ہیں اس سوچ کے ساتھ کہ خرچ کی ساری ممکنہ صورتیں اس میں آ جائیں گی انشاءاللہ. بہت جامع لفظ ہے, اللہ تعالیٰ ہمیں حق ادا کرنے والا بنائے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
أو كالذي مر على قرية وهي خاوية على عروشها قال أنى يحيي هذه الله بعد موتها فأماته الله 100 عام ثم بعثه قال كم لبثت قال لبثت يوما أو بعض يوم قال بل لبثت 100 عام فانظر إلى طعامك وشرابك لم يتسنه وانظر إلى حمارك ولنجعلك آية للناس وانظر إلى العظام كيف ننشزها ثم نكسوها لحما فلما تبين له قال أعلم أن الله على كل شيء قدير وإذ قال إبراهيم رب أرني كيف تحيي الموتى قال أولم تؤمن قال بلى ولكن ليطمئن قلبي قال فخذ 4 من الطير فصرهن إليك ثم اجعل على كل جبل منهن جزءا ثم ادعهن يأتينك سعيا واعلم أن الله عزيز حكيم.